आज व्यू 360 में दुनिया के मौआशी चैलेंजेस के जायजे के लिए IMF की सालाना स्प्रिंग मीटिंग्स का आगाज। पाकिस्तान में बुलंदतरीन महंगाई की वजह से फलाही इदारे भी मुश्किलात का शिकार।
मैंने कभी पैसा वैसा नहीं मांगा था, अभी मैं बार बार चंदा मांग रहा हूँ।
और जानेंगे कि अमरीकी शहर न्यूयॉर्क में हजारों मुसलमान खुराक की किल्लत का शिकार क्यों है।
हम 7,500 अफ्तार के खाने फराहम करने में मदद करेंगे।
वॉइस ऑफ अमेरिका के वॉशिंगटन स्टूडियोज में आप सबको खुश आमदीद। आप देख रहे हैं प्रोग्राम व्यू 360 और मैं हूं असदुल्लाह खालिद। पाकिस्तान जिस मौआशी बहरान से गुजर रहा है, इसमें अक्सर एक सवाल जो होता है वो ये कि कौन सी ऐसी वजूहात हैं जिनकी वजह से पाकिस्तान को बार बार IMF के पास जाना पड़ता है। पाकिस्तान के वजीर खजाना इसहाक डार समझते हैं कि अगर पाकिस्तान को IMF से कर्जा नहीं भी मिला तो मुल्क डिफॉल्ट नहीं करेगा। इस वक्त पाकिस्तान आलमी मालियाती इदारे की तरफ से 6.5 अरब डॉलर्स के बेल आउट प्रोग्राम की आखिरी किस्त के हुसूल की कोशिशों में है। क्या पाकिस्तानी मईशत IMF के बगैर भी चल सकती है? शो में आज इस पर बात करेंगे, लेकिन पहले एक नजर डालते हैं दुनिया में होने वाली कुछ अहम डेवलपमेंट्स पर। ताइवान की सदर के गुज़िश्ता हफ्ते अमरीका के मुख्तसर दौरे के रद्देअमल में ताइवान के इर्द गिर्द चीनी फौज की मशकों का सिलसिला तीसरे रोज में दाखिल हुआ है। ताइवान ने चीनी मशकों की मजम्मत करते हुए कहा है कि वो अमरीका और दूसरी जमहूरी कुवतों के साथ काम जारी रखेगा। ताइवान की फौज के मुताबिक इन मशकों में चीन अब तक दर्जनों लड़ाका तैयारे और 11 बहरी जंगी जहाज ताइवान की तरफ भेज चुका है। चीन के सरकारी नशरियाती इदारे CCTV के मुताबिक चीन की फौज ताइवान को सील करने और जजीरे पर अहम अहदाफ पर हमलों की मशक कर रही है। बीजिंग ने हफ्ते के रोज इन मशकों का आगाज ताइवान की सदर के कैलिफोर्निया में अमरीकी ऐवान नुमाइंदगान के स्पीकर से मुलाकात के बाद किया था। अमरीका के मुताबिक आज उसका एक गाइडेड मिसाइल शिकन बहरी जहाज साउथ चाइना सी में स्पार्टली जजायर के नजदीक से गुजरा है। चीन इन मुतनाजा जजायर पर मिल्कियत के हक का दावेदार है। अमरीका की ताइवान के लिए वन चाइना पॉलिसी है जिसमें ताइवान को चीन का हिस्सा माना गया है, लेकिन अमरीका ताइवान के स्टेटस को गैर हतमी भी तस्लीम करता है और इसे अपने दिफा के लिए दिफाई इमदाद देता है। IMF की स्प्रिंग मीटिंग की तरफ वापस चलते हैं। आज वाशिंगटन में शुरू हुई हो रही हैं जिसमें दुनिया के दरपेश मौआशी चैलेंजेस और उनके हल समेत बहुत से इश्यूज पर बात होगी। इरम अब्बासी इस वक्त IMF हेडक्वार्टर्स के बाहर से हमारे साथ मौजूद हैं, उनसे जानते हैं कि आज कौन से अहम मौजूद जेर बहस आ रहे हैं। इरम, क्या एजेंडा है आज दिन के आगाज पे और इन मीटिंग्स के पहले दिन पे?
जी असद, मैं जैसा कि आपने बताया कि मेरे बैकग्राउंड में आप IMF के हेडक्वार्टर्स देख सकते हैं, गैर मामूली चहलकदमी है। यहाँ पर इजाफी पुलिस भी तैनात की गई है और 5 से 6 लोगों का एक ग्रोह यहाँ पर खड़ा है जो कि आलमी रहनुमाओं को अपना एहतजाज रिकॉर्ड कराने आया है और उनका मुतालबा है कि फूड क्राइसिस, खुराक की किल्लत को कमी की जाए, उसको खत्म किया जाए। और ये एक वो चीज है जो कि इन स्प्रिंग मीटिंग के एजेंडे में भी शामिल है। आज इन मीटिंग का आगाज सबसे पहले IMF की मैनेजिंग डायरेक्टर और वर्ल्ड बैंक के प्रेसिडेंट एक पैनल डिस्कशन के साथ करेंगे जिसका नाम है बिल्डिंग रिजिलियंस एंड रीशेपिंग डेवलपमेंट। और इन मीटिंग्स का जो कि 16 तक जारी रहेंगी असर, इनमें अहम जो यूक्रेन की जंग से दुनिया को माशी बहरान का शिकार है उस पर बातचीत होगी, जिसमें फूड क्राइसिस है, गुर्बत का खात्मा, तरक्याती मनसूबों, इन तमाम मौजूद में शिरकत के लिए वर्ल्ड बैंक के, जैसे कि आप जानते हैं कि 180 से ज्यादा ममालिक पार्टनर्स हैं जो कि यहाँ पर स्प्रिंग मीटिंग के लिए, सालाना मीटिंग के लिए शरीक होते हैं अपनी टीम्स के साथ।
तो पाकिस्तान के वफाकी वज़रा तो इस दफा नहीं आ रहे इन मीटिंग्स में, और हमने बिल्कुल देखा कि वीकेंड पे उन्होंने कहा कि पाकिस्तान की तरफ से जो फेडरल मिनिस्टर फाइनेंस का दौरा जो है वो कैंसिल किया गया, तो पाकिस्तान के वफ्द को लीड कौन कर रहा है, क्या मसरूफियात हैं उस वफ्द की?
जी बिल्कुल असद, वजारत खजाना और इक्तसादी अमूर के सेक्रेटरीज जो हैं और गवर्नर स्टेट बैंक पाकिस्तान को रिप्रेजेंट कर रहे हैं। जैसा कि आपने बताया कि इसहाक डार ने वीकेंड पे कहा कि वो मुल्क में दरपेश सियासी मसाइल जो हैं उनकी वजह से वजीर आजम के हुक्म के बाद अपना दौरा मनसूख कर रहे हैं और उनके दौरे पर नजरें इसलिए लगी हुई थी क्योंकि पाकिस्तान IMF से अपना बेल आउट पैकेज लेने की कई महीनों से कोशिश कर रहा है। और इसहाक डार ने एक दफा फिर यकीन दहानी दिलाई है कि गवर्नमेंट जो है ऑन ट्रैक है और वो अपनी शराइत पूरी कर रही है और बस कभी भी ये बेल आउट पैकेज मिल सकता है। और साथ ही साथ उनका ये भी कहना था कि जो दोस्त ममालिक हैं उनसे माली कमिटमेंट जो है वो अगर हो जाए तो फिर बेल आउट पैकेज भी हो सकता है। और ये भी बता दीजिए असर के ये दौरा उनके लिए इसलिए भी अहम था क्योंकि यहाँ पर उनके जो दोस्त ममालिक हैं जैसे सऊदी अरेबिया हो गया, मुत्तहिदा अरब इमारात हो गए, उनकी टीमों से भी बताया जा रहा था कि उनकी मुलाकातें होनी थी लेकिन चूंकि अब वो नहीं आए। उनका ये कहना जरूर है कि वो वर्चुअली کچھ اہم جو بائی لیٹرل میٹنگز ہوگی ان میں شریک ہوں گے. اور یہاں پر اس وقت خدا کا خزانہ جیسے میں نے آپ کو بتایا قاضی امور کے سیکرٹری اور گورنر اسٹیٹ بینک پاکستان کی نمائندگی کر رہے ہیں.
بہت شکریہ رحمہ عباسی, آپ ہمیں اپڈیٹ کر رہی تھیں ایم ایف ہیڈ کوارٹرز کے باہر سے. اس پہ مزید بھی اپڈیٹس آپ سے ہم لیتے رہیں گے. پاکستان میں اس وقت مہنگائی کی شرح تاریخ کی بلند ترین سطح پر ہے اور حکومت معاشی بحران پر قابو پانے کے لیے آئی ایم ایف سے مزید قرض حاصل کرنے کی کوشش میں ہے. کیا پاکستان میں مہنگائی میں اضافے کی ذمہ دار آئی ایم ایف ہے, اور آئی ایم ایف کی طرف سے قرض دینے کی سخت شرائط ماننا حکومت کے لیے ضروری کیوں ہے؟ عوام اس بارے میں کیا کہتے ہیں, آئیے جانتے ہیں.
آئی ایم ایف ایسے ہی ہے کہ اگر میں نے کسی بینک کے پاس جانا ہے اور میری خرچے میری انکم سے زیادہ ہیں تو میں پھر نارملی ایز این انڈیویجل بینک کے پاس جاتا ہوں. تو جب میں بینک کے پاس جاتا ہوں تو آبویسلی بینک اپنے ٹرمز سے مجھے پیسے دے گا, نہ کہ میرے ٹرمز پہ.
پاکستان میں آئی ایم ایف کے رول جو ہے وہ بہت امپورٹنٹ ہے. میں سمجھتا ہوں پچھلی کئی دہائیوں سے پاکستان کی اکانومی ڈیزائن ہی اس طرح ہے کہ ہمیں بار بار آئی ایم ایف کی طرف جانا بھی پڑتا ہے, اور ہم انڈیپینڈنٹ اکانومی ابھی تک نہیں بنے اور نہ یہ لگ رہا ہے کہ آنے والے سالوں تک ہم بن پائیں گے.
آئی ایم ایف ہمیں کچھ ایسی پالیسیز کے اندر الجھا دیتا ہے کہ نہ چاہتے ہوئے بھی ہمیں ان کی شرائط ماننی پڑتی ہیں, اور اس سے ہماری اکانومی پہ نیگیٹو اثر پڑتا ہے, انفلیشن بڑھتی ہے اور باقی تمام مسائل جو ہے وہ اسی سے جنم لیتے ہیں.
بجلی کا جو بل آتا ہے اس کے اوپر بھی آئی ایم ایف اپنے چارجز لگا کے بھیجتا ہے, آپ کی فیول ایڈجسٹمنٹ میں آئی ایم ایف ایڈ کرتا ہے. اس کے اندر پاکستان کے اوپر طرح طرح کے جو ٹیکسز لگتے ہیں اس میں آئی ایم ایف کا رول ہے. آپ کی جو کرنسی ہے یہ جو اس کو ڈیٹرمن کرتی ہے آپ کی کرنسی ایکسچینج ریٹ جو ہے یہ بھی اس وقت آئی ایم ایف ہی کر رہا ہے.
ہمارے مروضی حالات جو ملک کے ہوتے ہیں وہ ان کو مکمل طور پہ آبزرو کرتے ہیں, ان کے جو افسران ہوتے ہیں اور ان کے جو ماہرین ہوتے ہیں وہ ان کے اوپر سارے کے ساتھ فوکس ہوتا ہے, انہوں نے ان کو اسٹڈی کیا ہوتا ہے. وہ ان کو اسٹڈی کرنے کے بعد ہمیں بہت ساری گائڈ لائن دیتے ہیں جس کو ہمیں فلفل کرنا چاہیے. اگر ہم ان کو فلفل کرتے ہیں تو یہ ہمارے لیے کافی حد تک بہتر ہے, لیکن ہمارا مسئلہ یہ ہوتا ہے کہ ہم ان کو فلفل نہیں کرتے. ہم ایک دوسرے کے اپنی جو ڈرٹی پولیٹکس ہمارے اسٹیٹ کے اندر چل رہی ہوتی ہے ہم اس کے اندر انوالو ہو جاتے ہیں.
پاکستان کے معاشی مسائل کا ذمہ دار آئی ایم ایف اس حد تک ہے کہ ہم اس کے اوپر ڈیپینڈنٹ ہیں. ہمارے پاس اپنی پروڈکٹیوٹی نہیں ہے, ہمارے پاس ریزروز نہیں ہے ہمارے اسٹیٹ بینک کے پاس, اور ہماری اکانومی اتنی اسٹرانگ نہیں ہے کہ ہم اپنے فیصلے خود کر سکے. اس لیے ہمیں ضرورت ہے, ہم جن سے فنڈنگ لے رہے ہیں, ہم جن کے اوپر ڈیپینڈنٹ ہیں, پھر ہمیں ان کے مطابق چلنا پڑتا ہے.
آئی ایم ایف نے آپ کو ایک لون دیا تھا, اس کا پرپز ہے کہ آپ اپنا بیل آؤٹ نکالیں اور اکنامک ریفارمز کریں. پاکستان میں نہ ہم نے کوئی انڈسٹریل ریفارمز کیے ہیں, نہ ہم نے کوئی ٹیکنالوجیکل ریفارمز کیے ہیں.
جو پالیسیز ہمارے سامنے آتی ہیں اس سے بالکل پتا چلتا ہے کہ آئی ایم ایف جو ہے وہ آپ کو ایک پوری شرائط دیتا ہے جن کے اوپر آپ نے عمل کرنا ہی کرنا ہے, ادروائز آپ کو فنڈ نہیں مل رہے. تو ہمیں نہیں پتا کہ بیک آف دا سٹیج کیا کیا کرتا ہے.
اگر آئی ایم ایف کی پالیسیز پہ عمل کرتے ہوئے اگر ہمارے ملک میں مہنگائی ہو رہی ہے تو مہنگائی کا الزام ہم آئی ایم ایف پہ ڈال دیتے ہیں کہ وہ ساری پالیسیز اس کی ہیں. لیکن اگر ہمارا ملک اکانومی اسٹیبل ہوتی جا رہی ہے تو ہم کہتے ہیں کہ ہم نے جی ڈی پی ریٹ اتنا بڑھا دیا, ہماری گورنمنٹ نے ایسے کر دیا, ہماری گورنمنٹ نے ویسے کر دیا. وہ سارا جو کریڈٹ ہے وہ منسٹری کو چلا جاتا ہے, لیکن جو اس کے نیگیٹو پوائنٹس ہیں وہ آئی ایم ایف پہ ڈال دیا جاتا ہے.
اس وقت جتنا زیادہ فوکس آئی ایم ایف کے ریسکیو پروگرام کی آخری قسط لینے کی کوششوں پہ ہے, اس سے واضح ہے کہ حکومت کو آئی ایم ایف میں ہی ملک کے معاشی مسائل کا حل نظر آ رہا ہے. اور یہ پہلی بار نہیں ہے, پاکستان اپنی 75 سالہ تاریخ میں 22 بار آئی ایم ایف کے پاس جا چکا. آج پاکستان ایک بار پھر ایک ایسے بحران میں ہے جس کے لیے وہ دوبارہ آئی ایم ایف کے پاس پہنچ چکا ہے. اس پہ بات کرتے ہیں یوسف نظر سے جو اس وقت ہمیں لندن سے جوائن کر رہے ہیں. یوسف بہت شکریہ ہمیں جوائن کرنے کا. وزیر خزانہ نے آئی ایم ایف کے اجلاس میں شرکت نہ کرنے کی وجہ بتائی کہ ملک میں سیاسی بحران ہے. نہ تو پاکستان کے لیے سیاسی عدم استحکام جو ہے وہ کوئی نئی بات ہے, نہ آئی ایم ایف کے پاس جانا. تو آپ دونوں میں کیا تعلق دیکھتے ہیں؟
دیکھیے انہوں نے جو کہا ہے وہ تو آپ نے سنی لیا, لیکن کچھ ذرائع کے مطابق وہ کوشش کر رہے تھے کہ ان کو اپوائنٹمنٹ مل جائے ایم ایف کی ہیڈ سے, لیکن وہ اس اپوائنٹمنٹ ان کو نہیں ملا. تو میرے خیال سے انہوں نے شاید یہ بہتر سمجھا کہ وہ واشنگٹن نہ جائیں. اور جہاں تک تعلق ہے آئی ایم ایف کے پیکج کا, وہ خود جو ہے حکومت تو یہی کہہ رہی ہے کہ ہم نے ساری شرائط کر دی ہیں, اور جو بیرونی ممالک سے بھی جو یقین دہانیاں جو اشورنسز ملنی تھیں وہ بھی مل گئی ہیں یا ایک آدھ سے مل جائیں گی جیسے یو اے ای سے, لیکن ابھی تک جو ہے اس بات کے کوئی واضح آثار نہیں ہیں کہ آئی ایم ایف کا پروگرام جو ہے وہ اس پہ اگریمنٹ ہو جائے گا اینی ٹائم سون. اس لیے کہ یہ بیانات حکومت کی طرف سے آئے ہیں لیکن آئی ایم ایف کی طرف سے جو ہے وہ خاموشی ہے. تو جب تک آئی ایم ایف خود کچھ نہیں کہتی کہ اس پہ کیا بات होगी इस बारे में कहना मुश्किल है। और दूसरी बात यह है कि अगर IMF से एग्रीमेंट हो भी जाए तो भी पाकिस्तान को मुश्किलात का सामना रहेगा और जो डिफॉल्ट का खतरा है वो मेरी नज़र में तो अभी दूर नहीं हुआ।
तो अभी जो कुछ अदायगियां जून तक पाकिस्तान को करनी है वो फिर कैसे करेगा पाकिस्तान? और सबसे बढ़ के अब तो आगे बजट पे भी जो है वो डॉक्यूमेंट पे काम होना शुरू हो गया होगा, तो किस तरह से बजट बन रहा है फिर अगले साल का?
देखिए बजट तो खैर जिस तरह से बन रहा है वो तो आप उनसे पूछिए, लेकिन जहाँ तक ताल्लुक है अदायगियों का, पाकिस्तान के पास तो ही $4 बिलियन के रिजर्व्स हैं और इम्पोर्ट जो हैं वो बिल्कुल जो है उन्होंने बहुत ज़्यादा उस पर टाइट कंट्रोल किया हुआ है, तो इस वजह से थोड़ी सी उससे सहारा मिला है। लेकिन ये एक टेम्प्रेरी बात है, आप मुस्तकिल तो ऐसा नहीं कर सकते कि आप सारी जो है इम्पोर्ट करना बंद कर दें, इसलिए कि पाकिस्तान की जो मईशत का दारोमदार है वो बड़ी हद तक जो है दरामदात पे है। और अगर ऐसा होता है तो फिर एक और बात का ख़तरा ये है कि हमारी जो इकॉनमी है वो अभी तो ये कहा जा रहा है कि शायद 1% से कम पे ग्रो करे, मेरी राय में तो शायद ये कॉन्ट्रैक्शन के मोड में है, तो एक और जो बड़ा रिस्क है कि इकॉनमी में भी और कॉन्ट्रैक्शन आ सकता है। और यकीनन इसका कोई सिंपल कोई सोल्यूशन तो नहीं है, लेकिन वर्स्ट कम टू वर्स्ट यही होगा कि पाकिस्तान अगर IMF से इमदाद नहीं मिलती है, दूसरे ममालिक से पैसे नहीं मिलते हैं, तो फिर इसके सिवा तो कोई चारा नहीं रहेगा कि हम डिफॉल्ट करें।
तो एक बहस जो ये हो रही है कि पाकिस्तान इन मुश्किलात से और इस वक्त जो कर्जों के बोझ तले दबा है उससे निकलने के लिए रिस्ट्रक्चरिंग की तरफ चला जाए, लेकिन रजा बाकर का लास्ट वीक जो एक आर्टिकल था उसमें पढ़ रहा था, उसमें लिखा कि कर्जों की नौइयत ऐसी है कि पाकिस्तान इन कर्जों की अदायगी के लिए क्या कर सकता है, एटलीस्ट रिस्ट्रक्चरिंग एक ऑप्शन नहीं है जिस तरह के कर्जे इस वक्त पाकिस्तान ने लिए हुए हैं।
देखिए दो बात यह है कि एक पाकिस्तान के जो कर्जे हैं उसमें से कोई 33 बिलियन जो है वो चाइना की तरफ से, तो इसका इनसार तो जो है वो ना वर्ल्ड बैंक पे है ना IMF पे है, वो चाइना पे है। रीस्ट्रक्चरिंग दो तरह से होती है, एक रीप्रोफाइलिंग होती है, इसका मतलब ये है कि आप उसी कर्जे को उसकी जो मुद्दत है रीपेमेंट्स की वो बढ़ा दें। अगर फर्ज कीजिए आप 10 साल के ऊपर करना चाह रहे थे ओरिजिनली, तो आप उसको 15 या 20 साल कर दें। इस तरह की जो एडजस्टमेंट है वो अभी रिसेंटली श्रीलंका ने की है। तो रजा बाकर साहब का ये कहना है कि रिस्ट्रक्चरिंग बिल्कुल नहीं हो सकती है गलत है, मैं इसे
उन्होंने कहा मुश्किल है।
हाँ नहीं, अगर हाँ अगर मुश्किल है तो ठीक है, मुश्किल तो खैर ठीक है, मुश्किल तो है। अगर माफ कीजिएगा आपने जो कहा था कि नहीं हो सकती तो मैं इसी तरफ कह रहा हूँ, अगर रजा बाकर साहब ने कहा है कि मुश्किल है तो यकीनन मुश्किल है, कोई आसान तो नहीं है। इसके लिए इकोनॉमिक्स से ज़्यादा जो है वो पॉलिटिक्स इज इम्पॉर्टेंट, यू नो, इसलिए कि जो अल्टीमेटली वर्ल्ड बैंक IMF से आपको बात करनी पड़ेगी, लेकिन जो उनके जो मेजर जो वेस्टर्न जो कंट्रीज जो हैं जो उसके मेम्बर्स हैं आपको उनकी भी सपोर्ट चाहिए होती है। IMF या वर्ल्ड बैंक जो है वो कुछ सॉवरन स्टेट्स नहीं है, इनको सॉवरन स्टेट समझना गलत होगा। मसला यह है कि IMF खुद जो है वो इस वक्त जो टेंशन्स हैं अमेरिका और चाइना के दरमियान वो उसके बीच में स्क्वीज्ड है, इसलिए कि दोनों जो हैं बड़े वो इम्पोर्टेंट मेंबर हैं IMF के। चाइना की जनरली पॉलिसी ये रही है कि वो रिस्ट्रक्चरिंग नहीं करना चाहते, लेकिन जो IMF की जो हेड हैं उन्होंने तो इस बात पे कहा है, जोर दिया है मीटिंग्स में, G20 की मीटिंग में भी, कि हमको सबको मिलके इसका कोई सलूशन जो है तलाश करना चाहिए।
उसके अकॉर्डिंग एक चीज बिल्कुल लास्ट पे यूसुफ मैं जानना चाहूंगा पाकिस्तान के हवाले से, पाकिस्तान के अवाम जिस इस वक्त मौशी बहरान में है और ऑफकोर्स सबसे ज्यादा मुतासिर वही हैं, अब तो फलाही इदारे जो हैं उन्होंने भी कहना शुरू कर दिया कि उनके लिए काम जारी रखना मुश्किल हो रहा है, तो पाकिस्तान के फैसला साज या जो लीडरशिप है मुल्की मईशत को पटरी पर लाने के लिए कर क्या सकती है, वो ऑप्शन हैं क्या?
देखिए ये जिस तरह से पूरे मामलात को लेके हम चले हैं और खासतौर पर पिछले साल में हमने अपने ऑप्शन खुद जो है कम कर दिए। अगर हम अक्टूबर में नवंबर में जो रिव्यू था कंप्लीट कर लेते तो फंड्स की पोजीशन बेहतर होती, फॉरेन एक्सचेंज रिजर्व्स की पोजीशन बेहतर होती, लेकिन ये जो डिवेल्यूशन हुआ है, जो रुपए की कदर में इतनी तेज़ी से कमी हुई है, उसकी वजह से महंगाई में और इजाफा हुआ है। और यकीनन वो तो जब तक हम अपनी बहुत सारी चीजें दुरुस्त नहीं कर लेते, इस महंगाई पे काबू पाना तो बहुत मुश्किल होगा। मुझे तो खदशा है कि महंगाई और बढ़ेगी, इसलिए कि अगर रुपए की कदर गिरती है तो महंगाई में भी मजीद इजाफा होगा।
बहुत बहुत शुक्रिया यूसुफ नज़र साहब, आप हमारे साथ थे लंदन से और जिस वक्त पाकिस्तान को जिन मसाइल का सामना है, मौसमी मसाइल का, उस हवाले से हमसे बात कर रहे थे।
थैंक यू।
मुल्क की कमज़ोर मुआशी सूरतहाल पाकिस्तान के न्यूज़ मीडिया से लेके अगर हम देखें तो निजी महफिलों तक अक्सर ज़ेर बहस रहती है, और सबसे ज़्यादा बहस आजकल इसी बात पे हो रही है कि पाकिस्तान अपने कर्ज़ों पे डिफ़ॉल्ट तो नहीं कर जाएगा। कोई नई बात नहीं है डिफ़ॉल्ट करना, लेकिन इसकी तारीख कितनी पुरानी है और मुआशी तौर पर दिवालिया होने वाले ममालिक में सबसे पहला नंबर किसका था, तारीख में किस मुल्क ने सबसे ज़्यादा मरतबा डिफ़ॉल्ट किया, और दुनिया के अमीर तरीन मुल्कों में शुमार होने वाला वो कौन सा मुल्क है जो मुतअद्दद बार कर्ज़े अदा करने में नाकाम रहा है, ये सब जानते हैं निदा समीर की रिपोर्ट में।
तारीख पर नजर डालें तो माजी में आपको ऐसे बहुत से ममालिक मिलेंगे जो अपने सॉवरेन कर्जों पर डिफॉल्ट कर चुके हैं। डिफॉल्ट की तारीख कितनी पुरानी है जरा सोचें, 2000 साल से भी पुरानी। नेशन स्टेट्स के तस्वुर से बहुत पहले 377 कबल मसीह में यूनान ने अपने कर्जों पर डिफॉल्ट किया था। मौजूदा दौर में भी ग्रीस को कर्ज लेना कुछ रास नहीं आया। 1819 में अपनी आज़ादी के बाद से यूनान ने तकरीबन अपना आधा दौर डिफॉल्ट में ही गुजारा है। अर्जेंटीना की बात करते हैं। अब से 100 साल कबल अर्जेंटीना का शुमार दुनिया के 10 अमीर तरीन ममालिक में होता था। इसकी मईशत फ्रांस और जर्मनी से भी बेहतर थी। फिर किस्मत ने ऐसा पलटा खाया कि 1930 से लेकर अब तक अर्जेंटीना 9 बार डिफॉल्ट कर चुका है। तारीख में सबसे ज्यादा बार डिफॉल्ट करने वाला मुल्क गालिबन स्पेन ही होगा। स्पेन ने 18वीं सदी में 6 बार और 19वीं सदी में 7 बार डिफॉल्ट किया। बार बार मुंह के बल गिरने के बाद स्पेन ने अपना माशी किबला दुरुस्त कर ही लिया। 2000 या 200 साल की बात रहने देते हैं। क्या आपको पता है 1960 से लेकर अब तक तकरीबन 150 हुकूमतें ऐसी हैं जो कि अपने बैरूनी कर्जों पर डिफॉल्ट कर चुकी हैं। 80 की दहाई में पूरा लातिनी अमरीका शदीद माशी मुश्किलात की जद में आया। पेरू, निकारागुआ, हॉन्डुरस, मेक्सिको, पनामा, पेरागोए, यूरोगोए, वेनेजुएला, अर्जेंटीना, बोलिविया, ब्राजील, चिले, कोस्टारिका, क्यूबा, एक्वाडोर, डोमिनिकन रिपब्लिक, इनमें से कोई भी नहीं बचा। वजूहात यही थी, आलमी रिसेशन, तेल की बढ़ती कीमतें, बेकाबू महंगाई, करेंसी की घटती कदर यानी कर्जों के बोझ में इजाफा। इस फाइनेंशियल क्राइसिस ने इन ममालिक को माशी तौर पर ऐसे पीछे धकेला कि 80 की दहाई को लातिनी अमरीका में द लॉस्ट डेकेड के नाम से जाना जाता है। गुज़िश्ता 3 बरसों में ही बैरूनी कर्जे वापस करने की सकत ना रखने पर कई मुल्कों ने डिफॉल्ट किया। इनमें रूस और इसके करीबी साथी बेलारूस भी शामिल हैं, जिसकी वजह यूक्रेन पर हमले के बाद रूस पर आलमी पाबंदियां हैं। इसके अलावा अर्जेंटीना है जो कि पहले भी डिफॉल्ट कर चुका है, और श्रीलंका। खिलाफ एहतजाज करते श्रीलंकन शहरी, मुल्क के सदर का इस्तीफा तलब करते कैंप बस्तियां बसाए शहरी, रोजमर्रा जरूरियात के लिए तवील कतारों में खड़े शहरी, ये तमाम मनाजिर अभी हमारे जहनों में ताज़ा ही हैं। अक़वामे मुत्तहिदा के मुताबिक इस वक्त दुनिया के 54 तरक्की पजीर ममालिक ऐसे हैं जिन्हें तवानाई की कीमतें, बढ़ती महंगाई और महंगे कर्जों की वजह से डिफॉल्ट का खतरा है। अगर इस वक्त ममालिक मुश्किलात का शिकार हैं तो डिफॉल्ट की सूरत में ये परेशानियां और ज्यादा बढ़ जाती हैं। वेनेजुएला की मिसाल ले ले, जहां गुज़िश्ता 7 सालों में सियासी और माशी बहरान की वजह से 70 लाख अफराद घर छोड़ चुके हैं। मगर दूसरी तरफ देखें तो ये कोई रोज़े क़यामत भी नहीं। ये तमाम ही ममालिक न सिर्फ दुनिया के नक्शे पर कायम हैं बल्कि आलमी बरादरी का हिस्सा भी हैं।
जिस तरह निदा ने कहा कोई रोज़े क़यामत नहीं है अगर कोई मुल्क डिफॉल्ट करता है, लेकिन जो शॉर्ट टर्म के इश्यूज़ हैं, खासतौर पर जिस तरह से हमने श्रीलंका में अभी जो रीसेंट हिस्ट्री में अगर हम देखें तो श्रीलंका में जो हुआ उसी तरह की अगर एप्लीकेशन पाकिस्तान में होती है, जिस तरह का फियरफुल हैं कुछ एनालिस्ट इस हवाले से कि अगर पेट्रोल इम्पोर्ट होना बंद हो जाता है पाकिस्तान में, एक जो बेसिक एनर्जी का सोर्स है, तो बिजली डेफिनेटली पाकिस्तान में उस तरह से अवेलेबल नहीं होगी और बाकी सारी चीज़ें जो हैं उसी तरह से रुकी होंगी। तो महंगाई की वजह से आम आदमी की मौशी हालत तो मुतासिर हुई है, फलाही इदारों को भी मुश्किलात का सामना है। रमज़ान के महीने में सैकड़ों ज़रूरतमंद घरानों का इन्हिसार इन्हीं तंजीमों पर होता था, लेकिन गजाई अशिया की बढ़ती कीमतों और एहतियात में कमी की वजह से ये इदारे भी अब माली मुश्किलात से दो चार हैं। कराची से सिद्रा डार की रिपोर्ट।
कराची के रिहायशी मोहम्मद हसन गुज़श्ता 8 बरस से कच्ची बस्तियों में बच्चों को तालीम देने का काम कर रहे हैं। इनके इस छोटे से स्कूल में हर बरस ज़रूरतमंद खानदानों को रमज़ान में राशन देने का काम इस महीने के आगाज से कभी ही हो जाता था, लेकिन इस बरस मुखय्यर हजरात की जानिब से मिलने वाली रकम में ताखीर और कमी ने ज़रूरत की अशिया की तादाद को भी कम कर दिया है।
अभी हमारी जो तरतीब है 200 बैग्स हम लोग फराहम कर रहे होते हैं हर साल, इस साल हमारे राशन बैग्स की कमी हो गई, तकरीबन हमने 140 बैग्स को हमने डिस्ट्रीब्यूट किया है, 60 जो फैमिली थे उनको हम नहीं दे पाए थे। जो ज़कात निकालने वाले थे इस दफ़ा उन्होंने ज़कात निकाल नहीं पाए, और एक जो तबका था जो कि डोनेट करता था वो अब नहीं कर पा रहा, क्योंकि जैसे महंगाई बढ़ चुकी, पेट्रोल प्राइसेस बढ़ चुकी, और दूसरा जो राशन के आइटम्स की भी जो प्राइसेस बढ़ गई तो लोग इस दफ़ा नहीं कर सके।
ताज़ा तरीन आदाद व शुमार के मुताबिक मुल्क में गुज़श्ता साल की नस्बत महंगाई की मजमूई शरह 31% से ज़ायद, जबकि गजाई अशिया की कीमतों में 47% तक इजाफा रिकॉर्ड किया जा चुका है, और आने वाले महीनों में इसमें मजीद इजाफे का खदशा जाहिर किया जा रहा है। महंगाई के सबब मुल्क का सबसे बड़ा फलाही इदारा ईदी फाउंडेशन भी इस बरस माली अखराजात में इजाफे पर तश्वीश रखता है।
हम परेशान हैं कि इतने महंगाई के दौर से जो हम गुजर रहे हैं, इसमें इदारे को चलाने में हमें परेशानी इसलिए नहीं हो रही है कि हमारे पास रिज़र्व फंड होता है, लेकिन बहुत सारे इदारे मैंने शटडाउन होते देखे हैं, जो छोटे इदारे थे, जो दूसरे इदारे जिनके पास फंड रिज़र्व में नहीं होते। हम अपने आप को चलाएंगे तो सही, लेकिन हमारा जो रिज़र्व था वो ऑटोमेटिकली आधा हो गया। वो लोग जो कभी नहीं आते थे वो लोग भी आ रहे हैं, तो इस वक्त हर घर में इस वक्त मैं समझ रहा हूँ मिडिल क्लास तो परेशानी में है ही हैं, वो तो चलो गुजर बसर कर लेगी, लेकिन वर्किंग क्लास के हर घर में इस वक्त भूख नाच रही है।
शहर में पुरतकल्लुफ सहर व अफ्तार मुतारिफ करवाने वाले जफर अब्बास इस रमजान को लोगों के लिए मुआशी आजमाइश करार देते हैं। उनके मुताबिक अब ज़रूरतमंद ज़्यादा और अतियात देने वाले इंतहाई कम हो चुके हैं।
कोविड जैसे टाइम पर हमारे इदारे JDC ने डेली 35,000 बोरे राशन बांटा 4 महीने 10 दिन तक, कि मस्जिद मंदिर गुरुद्वारे चर्च का लेटर हेड लाओ, जितना मांगोगे ले जाओ। चंदा नहीं मांगा था मैंने, अभी मैं बार बार चंदा मांग रहा हूँ कि आ जाओ एक दिन की सैरी करा लो, एक दिन की करा लो, एक शख्स की करा लो। मैंने कभी पैसा वैसा नहीं मांगा था।
हुकूमत की जानिब से यूटिलिटी स्टोर्स पर सस्ती अशिया हो या फलाही इदारों की जानिब से लगाए जाने वाले सस्ते बचत बाजार, कम आमदनी वाले अफराद इनसे इस्तफादा हासिल करने की कोशिश में दिखाई दे रहे हैं कि किसी तरह वो बचत करने में कामयाब हो जाएं।
हम लोग ना लंच भी सर्व करते हैं बच्चों को, यहीं पर स्कूल में बनाते हैं, चीज़ें करते हैं। हम फ्रूट्स का इस्तेमाल भी करते थे पिछले साल तक, इस दफ़ा हमारी कोई भी डिश के अंदर हमने फ्रूट का इस्तेमाल नहीं किया, चीज़ें नहीं की, और गोश्त का भी इस्तेमाल नहीं किया। और जो डोनर्स थे हमारे राशन देने के वो भी बहुत कम हो गए, क्योंकि रेट्स इतने बढ़ गए कि जो बजट था उसमें उतना नहीं आ पा रहा। एज एन इदारा भी हम काफ़ी अफेक्ट हुए हैं, दूसरा फैमिलीज भी बहुत ज़्यादा अफेक्ट हुई हैं।
माह सयाम में शहर भर में होने वाले इफ्तार का एहतमाम और राशन की तकसीम में कमी तो आई है, लेकिन जहां इसका इंतजाम है वहां अब लोगों की तादाद गुज़श्ता बरस की नस्बत कई गुना ज्यादा है।
महंगाई ने जहां रमजान उल मुबारक में होने वाले फलाही कामों पर असर डाला है, वहीं अशिया खुदनोश की बढ़ती कीमतों ने लोगों की जरूरियात को भी महदूद कर दिया है। अब उनके लिए रमजान और ईद पहले जैसा नहीं। अब एक आम आदमी इस फिक्र में जी रहा है कि आने वाले वक्त में उसके खानदान पर मौशी तौर पर मजीद कितना बोझ पड़ेगा और क्या वो इस बोझ को सह भी पाएगा या नहीं। कैमरामैन खलील अहमद के साथ सिद्रा डार, वॉइस ऑफ अमेरिका, कराची।
पाकिस्तान में इस वक्त चूंकि रमज़ान चल रहे हैं और एक ऑप्शन आजकल जो ट्विटर पे दोबारा से डिस्कस हो रहा है कि अगर एक पकौड़ा आप खाना कम करें तो वो $5 million पर मंथ बचा सकता है, लेकिन ये शायद सिर्फ रमज़ान के महीने में है, शायद वही पैसे चैरिटी के लिए भी काम आ सकते हैं। इसी पर ख़त्म करते हैं आज का View 360। स्टे सेफ, और पाकिस्तान और खत्ते समेत दुनिया भर की अहम खबरों और दिलचस्प मालूम के लिए आइए हमारी वेबसाइट urduvoa.com पर। यह सारा कॉन्टेंट आपको मिलेगा हमारे सोशल मीडिया प्लेटफॉर्म्स पर भी, facebook.com/voaurdu, YouTube पर हमारा चैनल है voaurdu के नाम से, और ट्विटर इंस्टाग्राम पर हमारा हैंडल है @voaurdu। अब तक के लिए इतना ही, असदुल्लाह खालिद को इजाज़त दीजिए, खुदा हाफिज़।
روایت امروز.
روایت امروز.
بسیار خوشحال هستم که شنونده و بیننده ما هنوز هم هستین. برنامه دگام داریم، برنامه روایت امروز از حاله و بعد از هم صدای شما. در برنامه روایت امروز یک هنرمند چند بودی را خواهش کردیم که در برنامه شرکت بکنن، یک هنرمند بزرگوار که از ژورنالیستی، کار مسلکی ژورنالیستی در عین زمان که شروع کردن، قبل از او هم در نویسنگی، در شعر، طنز نویسی، طنز پردازی، هنر پیشگی، رادیو و تئاتر و فیلم هم نقش فراوان و جایگاه خاص برای خود ایجاد کردن. زیاد شما و شنونده های عزیز بنتظار نمیمونیم، ما خوش آمدید میگیم برای جناب معروف قیام. امیدوارم که با ما باشن، آواز ما را بشنون. آقای قیام، اول مطمئن شیم که شما با ما هستین، آواز ما را بشنوین.
سلام جناب عزیزاده صاحب گرامی، با شما و شنوندگان ارجمند رادیوی وزیر شما در خدمت هستم.
زنده باشین. از این که اول خو دعوت ما را قبول کردین، دومی که ما باید بگویم با شنوندگان عزیز ما، گرچه شما بسیار سرشناس هستین، بسیار مردم شما را میشناسن، در افغانستان کارهایی کردین که به یاد مردم است و در خارج هم که عالی هستین، به کارهای دست میزنین و دست زدین که ماندگار و جاودان خواهد بودن. اگر ای که خب پیشارم گفتم که شما هنرمند چند بودی سین، ژورنالیست هستین، شاعر هستین، نویسنده هستین، یعنی از هیچ کار هنری عقب نموندین. و همیال هم ما شنونده از خود باید بگویم که شما با تهیه برنامه تلویزیونی پرده‌دار یا مشعل‌دار هنر و هنرمندان افغانستان هستین در خارج. این وقت از کجا اینقدر در گذشته ها داشتین، پیدا کردین و حال شب روز مصروف هستین تا خدمت بکنین، هنر مشعلش تاوان نگاه بکنین؟
شما با سلامت باشین عزیزاده صاحب گرامی. لطف کردین، بسیار تشکر از نوازش شما. ما فقط شاگرد هنر هستم و علاقمند هنر هستم. رشته ما، رشته که ما درس خوانده ژورنالیسم است و از سنین نوجوانی به هنر علاقمند بودیم. ابتدا از رادیو افغانستان آغاز کردیم.
بله بله.
زمانی که رادیو درام ها و داستانهای دنبالدار را میشنیدم، این به اصطلاح انگیزه بلندش امی بود که من طرف هنر پیشگی روی آوردم.
شما بر علاوه هنرمندی یا تمثیل در رادیو درام ها و داستانهای دنبالدار، شما شاعر هم هستین، شما نویسنده هم هستین، کتاب هم نوشته میکنین، شما در فیلم هم کار کردین و فیلم میسازین، همیال پر برنامه مستقیم تلویزیونی دارین؟
باره با خب علاقه مندی ما به هنر و ادبیات از امو آبان نوجوانی بود. مثلا سیانوشته های خود آغاز کردم، از امون وقت از داستان شروع کردم، داستان کوتاه، پس آنترا نمایش نامه و وقتی که از فاکولته فارغ شدم شروع کردم به نوشتن طنز، به صلاح بخت خدا آزمایش کردم، دیدم استقبال شد وقتی که من خبرنگار روزنامه هیواد بودم و از اون زمان نوشتن میکنم و در بخش تمثیل هم چی در افغانستان بودم و چی بیرون از افغانستان، پاکستان، بشکیک و فعلا در جرمنی به اصطلاح بی نهایت علاقه مند هنر تئاتر هستم. همیشه با گروپ های تئاتر همکاری داشتیم، خود گروپ های تئاتر ایجاد کرده و حال هم که به اصطلاح یک زمینه مساعد شده برای گردانندگی یک برنامه تلویزیونی، بسیار علاقه مند هستم که دستندکاران هنر تئاتر و سینما را برگینندگان ارجمند ما به اصطلاح معرفی بکنم، گرچه اونا معرفی هستن ولی میخوایم یک مقدار تازه شود اما خاطراتشان اینا. ما دو برنامه دارم به نام پرده‌داران هنر از طریق رادیو تلویزیون وزین وطن.
بله بله. دی شما گفتین که هنرمندار یادشان میخواین تازه نگاه بکنین، به خاطر مردم بسپارین که فراموش نشن، ولی شما دیگه چی آثاری از خود دارین؟ چقدر مثلا شما در شعر چقدر آثاری از خود تالت نماندین و نوشته کردین و آیا چاپ شده نشده؟ آیا شما در پهلوی از مسافت هایی که دارین ترتیب برنامه تلویزیونی ولو ماه دوبارم باشه بسیار مشکل است، چون در این مسلک ما شما میفهمیم که اقدر زحمت و کار شب و روز کار داره که گاهی شما فرصت پیدا نمیکنین با دیگه کارا. مجموعه شعری شما اقبال چاپ یافتن یا داستان ها و طنز؟
البته من در قسمت شعر باید خدمت شما عرض بکنم که من بسیار پسان شروع کردم، من شعر موزون ندارم فعلا، از من شعرهای آزاد و شعرهای سپید است که تا فعلا چاپ نشده، شاید حدود 300 قطع باشه که من تا فعلا نوشتم. در قسمت طنز همچنان حدود چند وقت پیش احساس کردم حدود 210 طنز نوشته بودم که اینا هر کدامش به ژانرهای مختلف مثل داستان، مثل نمایشنامه و مثل پارچه های ادبی اینا که متاسفانه که تا فعلا چاپ نشده. من یک مجموعه را زمان که در افغانستان بودم اتحادیه نویسنده های افغانستان میخواستن او را چاپ بکنن، مجموعی از طنزهای مرا که مچلو دو طنزه در وقت آماده ساخت، متاسفانه که جنگ های داخلی شروع شد ما برآمدیم، فعلا تنظیم کردیم نوش های ما، چی داستان ها بوده چی نمایشنامه ها بوده اینا را ما تنظیم کردیم برای از اینکه زمین ها مساعد شد چاپشان بکنیم. البته خب یک تعدادشان برآمده، مثلا نمایشنامه هایی که نوشتیم زیاد روی استیج رفتن، امیالا روی استیج میرن، ما فعلا هم مشق و تنظیم داریم. سال 2000 ما یک تئاتر بسیار بلند داشتیم در شهر آنبورگ که چهار نمایشنامه ترزی را ترتیب کرده بودیم و اونجا به نمایش گذاشتیم و افتخار شخصیت گرانقدر هنر تئاتر و سینمای افغانستان زلیات عزیزالله ادب و فعلا ما یک نمایشنامه را تمرین میکنیم که ایران ما سال گذشته نوشته کردیم، حدود دو ساعت میشه از لحاظ زمانی خود وقت میبره، موضوع جالب است، موضوع مثلا همین جنایتکارهای جنگی است اما در قالب طنز و خنده.
بله موضوع جالب و بسیار جدی است که البته برش باید پرداخته شود، تا حال در حد فعالیت های سیاسی نیمه سیاسی محدود بوده، ولی که شما حال او را از یک طریق دیگه دنبال میکنین، هم بسیار جالب است برای مردم افغانستان، برای کسایی که واقعا در ایران زحمت کشیدن، سالها کار کردن، که کسایی که دستشان آلوده به خون مردم است از اونا بازخواست شوه، پرسیده شوه. ولی اگر برگردیم به سینما، هنر سینما، در چند فیلم کار کردین و کدام فیلم هاست و شما با هنرمندای بسیار بزرگ هم کار کردین، میتونین نام بگیرین؟
در سینما البته من نوشتیم زیاد تر از که خود مخشی بازی کرده باشم. من یک فیلم داستانی سینمایی نوشتم به نام اراده که در عوام فیلم است، جناب موسی رادمنش او را کارگردانی کرده بودن. زنده یاد قادر فراخ، زنده یاد اکرم خورنی، اینا نقش های عمده را به عهده داشتن، اشمعیان فنایی، شادروان. و چند داستان دیگه من هم فیلم کوتاه ساخته شد در زمانی که در افغانستان بودیم. تلویزیون ملی او را فیلم های ساختن و پس از او که بیرون برامدیم فقط چون زمین از جات مساعد نیست، تنها یک داستان ما فیلم شد که زنده یاد ظاهر و ایدا نقش اون درده و داشتن و دارن.
بله.
فیلم کوتاه است که سال 2001 در شهر آمبورگ شوتنگ شد و خب فیلمنامه های دارم فعلا سر دست که متاسفانه زمینه مساعد نشده برای ساختن از اونا، ولی فعلا ما یک سریال سرکار داره با دوستای ایرانی ما. این سریال ما قبلا نوشته کرده بودم به نام دیپلومات و فقط سر همی کار میکنیم. ما 7 قسمت قبلا نوشته بودم سال 2010 بود گمانم و حال بازنویسی میکنم او قسمت ها را و این سریال ممکن است تا 12 قسمت پیش بره و احتمال داره که ما در ماه جولای آغاز بکنیم این سریال ها.
شما تنها با هنرمندای افغان مصروف هستین یا ای که با هنرمندای آلمانی که شما گفتین فعلا در آلمان زندگی میکنین؟ من ایره میفهمیم شما خودتان گفتین هم تایید کردین.
بله.
با اونا هم همکاری دارین، با اتحادیه های هنری آلمان یا با مجموعه که در آلمان به هنر مصروف هستن در سینما و تئاتر و نویسندگی و دیگه بخشا؟
متاسفانه که نه، جواب منفی است. نتانستیم که جذب شویم و یا زمینه ها قسمی بود که یک مقدار دشوارتر بوده، ولی خب ما اگر بتونیم در حال حاضر کارهای خود ما را بکنیم که واقعا بسیار سوژه های ظریف است و حتی برای همین مجتمع افغانای ما در اروپا.
بله.
حتی اگر ما برای زمینان زمینه مساعد شما و ما بتانیم که فیلم ها و سریال های را آماده بکنیم، کار من فکر میکنم کار خوب کار بود. خب ما مثلا من یک سناری را نوشته بودم به نام صدای سنگ که او مشترک بود با چی آلمانی ها. ولی فعلا او مانده. همین فیلم نانه که زنده یاد زایر و وایدا نقش داشتن و وایدا جان و وایدا به این هم دو نفر از بازیگرهای ما آلمانی ها بودن.
بله بله. آقای سنگی، ما صحبتم با شما گفتم قبل از برنامه که آقای سنگی لطف کن بر ما روان کردن، ما او را دیدم، واقعا شما زحمت کشیدین. بباشین که من صحبت شما را قطع کردم.
اون فیلم به فیلم نام گمانم به فیلم آب بود. نبین که چقدر گوشنا و تشناست که گاید نان فلسطه می شود. با وقت او فلم ابتدایی فلم اول رکمه او وقت معاصل نبود، او وقت مطالب مکتب بودم یا لاسه نوشه کردم به نام آب که او را باز رادیو تلویزیون ملی فلم ساختن که جناب سلام سنگی به او نقش مرکزی را داشتن و خودشان هم کارگردانی کردن، بیگر سب هم سن داشتن در پرودوس اینایشان، اومان جان پاییز نقش داشتن، ولی جان تلاش نقش داشتن. او فلم البته بله سالای خدمت شما عرض بکنم که 1359 گمانم که او را ساختن و زیاد نمایش خورد به تلویزیون افغانستان.
بله دمی حدود باید بده باشه برای
که من در افغانستان
اول خب یک دنده گردن دارم که جناب علم سپ به شما بسیار ارادت و سلام تقدیم کردن، یک صحبت تلفنی داشتیم، امرم دنده خلاص بکنم که در گردن من امانه. در فیلم هایی که کار یا کارهای هنری تان شما هنرمندای افغان گفته نمکری دارین و توسط از اونا یا با وسیله از اونا هم برنامه شما اجرام میشه. به هنرمندای افغانستان وقتی که حوادث ناگوار تلخ بر او کشور آمد همه پراگنده شدن، شما چطور تونستین که یک تعداد دور هم جمع کنین از با یقین از راه های دور میان و با شما کار میکنن؟ بله
البته یک تعداد، خب اجازه بدید در قدم اول که ما سلام و عرض ادب داشته باشم برای استاد بزرگوار ما جناب احمد شاه جان علم، شخصیت برجسته فرهنگی و هنرمند شناخته شده و مبتکر تئاتر افغانستان. سپاسگزار هستم از پیام نیک شما و سپاس از شما. در قسمت هنرمندا خدمت شما عرض بکنم که هنرمندای ما اکثرا به کشور فرانسه رفتن و تعداد زیادی در اونجا فعلا مثلا شب و روز خودن نگذارن، ولی خوشبختانه کارهای اونجا هم صورت میگیره. من دیروز آگاه شدم که یک سریال را میسازن به نام رویای پاریس و هفته پیش فیلم از جناب اومایل پاییز اونجا به ابتکار شاروالی پاریس و کتابخانه عمومی از او به نمایش رفت. فیلم بسیار
من فکر میکنم گزارش هم داشتیم ما. بله از این مورد. بله
بله یعنی در اونجا اونا مصروف هست، ولی از این جایی که اونا امکانات سفر ندارن و از لحاظ اقتصادی هم دشوار است که اینا حرکت بدن خود طرف آلمان، فعلا یک مقدار مشکل است، ولی در ارتباط است که من برایشان همیشه صحبت داشته من برایشان و امروز یکی از دوستان من دعوت کردم به این خاطر سریال دیپلومات زیاجان اومایونه که از اکتورای خوب ما در تئاتر و سینمای فرانسه کار میکنن. اونا بین خود فعلا مصروف کارهای هنری هستن، شوتینگ فیلم دارن اینا، ولی اینجا در شهر آمبور دو سه تئاتر وجود داره، تئاتر افغانی دو سه گروپ هست که همیشه با هم کار بودیم و شما هم نمایشات را که داشتیم روی استیج میبریم با هم با یک تفاهم بوده و فعلا هم گروپ داریم به نام گروپ تئاتر پرده که از سال 2018 به این طرف آمده که ما نمو بسیلا نقش بازی میکنیم اینا امراض نباشی کسیم.
بله تئاتر پرده از مخاطر گفتیم که شما به اصلا پرده دار هنر افغانستان هستین، در خارج از وطن در طبیعی در حال است که در افغانستان متاسفانه همه چیز ممنوعه، همه هنرها ممنوعه، نه تنها هنر
متاسفانه.
ولی اگر برگردیم به برنامه تلویزیونی شما می گفتین دو ماه هست ببخشین ماه دو دفعه است در
بله ماه دو مرتبه است.
بله دو زیادتر شما این داشته های هنری شما که به شکل نمایشنامه با تنظیم میشه برم به نمایش میگذارین و یاد از هنرمنده هم میکنین که تعداد از برنامه شما را دیدیم. ای میربانی
خدمت شما عرض بکنم که برنامه پردازاران اونر نام داره. این برنامه از طریق تلویزیون وطن پخش میشه و بله معمولا ما برنامه را به سه قسمت تقسیم میکنم که قسمت اول هنرمندی که میمان ما میباشد بایشان صحبت میکنیم در مورد کارایشان در مورد بگراوند زندگیشان بگراوند هنریشان و در قسمت وسط میرسیم پیرامون دغدغه هایی که وجود داره. البته با بخش تئاتر و سینما را پیش برم اگر میمان ما مربوط جهان زیبای سینما باشد دغدغه هایی که برای سینمای ما وجود داره راهکارهای جدیدی که باید مثلا مد نظر گرفته شود اینا را برایشان جر و بحث میکنیم صحبت میکنیم که ما مشکلاتی که فعلا وجود داره از لحاظ خود متن و محتوا متاسفانه یک مقدار ضعیف است از لحاظ سناریو و فیلمنامه و داستان توجه بسیار زیاد نمیشه به اون خاطر یک مقدار سر از این مسائل صحبت میکنیم یا نمایش نامایی که اگر مثلا فعلا در بین مرز میشه ما با امو انترکت های قبلی زیاد تعویزش نکنیم و ما مثلا چیزایی نو ناوردیم
فقط پول بیشتر هم کار داره میکنیم
و در یک قسمت آخری از او ما این را بسیار با افتخار برای شما عرض بکنم که یکی از هنرمندانی که فعلا در بین ما نیست فوت شدن مثلا به سفر برگشت رفتن یاد از این هنرمندان را میکنیم با سوابقشان با زندگی نامیشان با عکسایشان با فیلمهایشان با تئاترهایشان اگر وجود داشته باشه ما یاد از این هنرمندان را میکنیم. مثلا دیروز ما برنامه پردازاران هنر داشتیم که از زنده یاد ابراهیم طغیان یاد کردیم و یک قسمت فیلم از دوده نمایش رسانده. برنامه معمولا با ویدیوها هست و ما بسیار علاقه مند است. معمولا رفتمی که مثلا در مسابقه هایش خوانده بودیم که تلویزیون نباید رادیوی تصویری باشه تلویزیون باید مثلا همون مواد خود داشته باشه و معمولا که پیشتر شما گفتین واقعا کار ساده هم نیست اگر امکانات مثلا بسیار پروفشنال هم نباشه ساختن یک برنامه تهیه کردن فیلم ها قیچی کردن و مونتاژ از اینا و آلبوم ها و اینا خب وقت میگیره طبیعی است ولی خوشحال هستم که هنرمندای عزیز ما را باز هم مردم عزیز ما میبینن و به صلاح خاطرها و یادهایشان دوباره تازه میشه.
بله موضوع بسیار مهم را که من میخواستم با شما در میان بگذارم چون ما خودم هم کمی تجربه کردم در وقتی که در هلند بودم تمویل برنامه هاست. ما در نمایشات اولین سالهایی که در هلند آمدیم نمایشاتی که با جناب اکبر روشن و تعداد از هنرمندهای دیگه داشتیم همیشه ما از جیب خود تمویل میکردیم، در حالی که ما محصل بودم درس میخونم در هلند پول سفرم خودم میدادم و پول اگر لباس در نمایشنامه کار میشد هم خودم میدادم، همونطور آقای روشن همونطور هنرمندهای دیگه. شما منبع تمویل شما چونه تأمین میشه؟ کی از چی این مثل گذشته آوره که ما کار میکردیم از جیب خود باید بپرده؟
متاسفانه وقتی که از وطن ببراهیم با درد و دریغ که انوتر هست ما مثلا سال 2000 یک تئاتر بسیار بزرگ تئاتر بزرگ مانده با یک تعداد زیادی از هموطنان عزیز خود ما دعوت کرده. ما یقین داشتیم که اگر ما تکت مگذاشیم اینا نمی آمدن یا کم می آمدن یا بسلا اشخاص که از دوست نداشتن بیاین روی ناگذری ها اینا، ولی خب ما حدود 350 نفر دعوت کردیم و یک تئاتر پروفیشنال خود آلمانی را ما کرایه کردیم دو روز، ولی تمام از اینا را فقط از پول خود و از جیب خود دادیم. حتی شما باور بکنید که وقتی که ما میرفتیم برای مشق جایی وجود نداشت. ما یک جایی را روزای یک شنبه گرفته بودیم که فقط ساعت 5 تا 7 یورو ما اونجا را کرا میدادیم که برای مشق میرفتیم، یعنی برای مشق هم ما جایی نداشتیم. این مشکلات هست، ولی خب همون گفت هست که تا که آدم عاشق نباشه و علاقه مندی شدید به هنر نداشته باشه دیگه این کار رو نمی کنه. ولی برای ما چی کدام گفت نبود، خود دید که از لبنار کم کنه آدم، ولی دنیای زیبای تئاتر و سینما را آدم کنیش
باشه و عشقتون رسیدگی کنیم. بله بله. ما اولی شرایط رکال شما گفتین یادآور خاطرات شد برای من وقتی که ما درام بزرگ چینی را در افغانستان تهیه کردیم و بالاخره برای اضافه از یک ماه در زینب نندوره به نمایش رفت. باور کنیم افغانستان ما خود ما مرحوم آقای ایمن کیر این نمایشنامه از داستان فولکلوری که بزرگ چینی ادابت کردن و دراما ساختن و ما نقش پرودوسر و نطاقش داشتم در رو آقای غنی قدیر غنی دایرکتش میکرد. یعنی ما خود ما جسجو میکنیم جایی را مثل سینمای بریکوت یا مثلا جایی دیگره که به ما اجازه بتن که ما مشق و تمرین بکنیم. برازی که یادتان باشه تالار رادیو گرفتنش قدر ساده نبود،
همیشه مصروف بود،
همیشه مصروف می بود و همیشه جایگاهی نداشتیم. حدود 3 دقیقه از برنامه من در قیام سب شما از آثاری که نام گرفتین در افغانستان تونستین چیزی با خود بیارین یا چیزی او وقتی که از افغانستان من میفهم در حالت مهاجرت به بسیار حالت خراب آدم امره.
بله.
شما چیزی از آثار گذشته نداری نه؟
متاسفانه هم فیلم بانده، هم فیلم های تلویزیونی بانده و هم حتی همو مجموعی را که گفتم آماده ساخته بود برای چاپ کتابی نویشنده او را چاپ میکردن، همو را مانیم که متاسفانه خانه چکر کردیم باره نگاه هم گفت اون رو از او خمیل جور کرد و کافی از او را بسیلا نداشتم نقل از او را نه. متاسفانه دست خالی خود در شرایطی که ما و شما برامده طبیعی هست که شرایط به مراتب خراب می بوده که ما برامده و ایلا میشد که آدم کسی خوب چیز را بردارد. گاهی خوب البته ما زیاد تعداد زیاد نمایشنامه را خود البته نقش بازی کردیم با استاد دهشت بزرگوار، با استاد رفیق صادق بزرگوار که بازی با اینا در درامه های کلان و نمایشنامه های کلان و نمایشنامه های خود زیاد نقش بازی کردیم. در قسمت اونرکشوی کمتر بسید.
بسیار زیاد ممنون از شما جناب قیام صاحب. شما حتما علامه ختم برنامه را میشنوین موسیقی را پرودوسر برنامه بر ما هشدار میدن که فقط حدود 30 ثانیه دیگه وقت داریم. از شما ممنون از محبتتان، از اینکه که شرکت کردین در برنامه. جناب معروف قیام، ژورنالیست، شاعر، نویسنده، طنزپرداز، هنرپیشه رادیو، تئاتر و فیلم، امیدوار هستم که باز هم با ما باشین.
سلامت باشید. سپاس
از
شما که مرا دعوت کردید.
ممنون شما.
وقت شما خوش.
شنونده عزیز، برنامه ما ادامه داره. بیننده و شنونده رادیو آشنا صدای امریکا باشین. خدا حافظ.